जहिले चाहिए पनि एसपीएस नेपाली उपलब्ध रहन्छ। समाचारहरू पोडकास्ट मार्फत कुनै पनि मोबाइल उपकरणमा सुन्नुहोस् निशुल्क। sbs.com.au/nepalima जानुहोस् वा एसपीएस रेडियो एप डाउनलोड गर्नुहोस्।
र श्रोताबिन नबिर्सनुहोला, हामीलाई तपाईँले टिभीमा सुन्नको लागि एसपिएसको च्यानलहरूको सूचीमा एसपिएस रेडियो 2 सेलेक्ट गरेर अस्ट्रेलियाभरि सुन्न सक्नुहुनेछ। र श्रोताबिन, अबको लागि कुरा गर्नतर्फ लागौँ, आर्थिक विषय सम्बन्धी। र श्रोताबिन, गए केही समय यता दक्षिण कोरिया र चीनले पनि इन्टरनेटमा किनबेच गरिने डिजिटल रकमहरू जुन छ त्यसमाथि प्रतिबन्ध लगाउन सक्ने भन्ने समाचारहरू आएपछि बिटकोइन जस्ता डिजिटल करेन्सीहरूको भावमा पनि हजारौँ डलरले नै गिरावट आएका छन्। तापनि यस प्रकारका करेन्सीमाथिको रुचि भने अझै पनि धेरै नै रहेको बताइन्छ। आफूलाई क्रिप्टो एनार्किस्ट भनी वर्णन गर्ने सिडनीवासी अमिन रफीले खालि बिटकोइन मात्र प्रयोग गर्दै 3 वर्ष युरोपमा बसेको बताउँछन्। आफ्नो काममा आफूलाई तलब बिटकोइनबाटै दिन भनी उनले माग गरेपछि आफ्नो तलब दैनिक खर्च सबै बिटकोइनबाटै गर्ने उनले एसपिएसलाई बताएका थिए।
I would use it to pay my rent, my daily expenses and find ways where I can exchange it for cash so you know I can do other things that for leisure. So back then it was much harder, but now you have Bitcoin debit card, so you know you can just register, verify yourself, and from there use your Bitcoin or other cryptocurrencies to exchange it to fiat money, which is you know the USD, Australian dollar, whatever it is, and like any other Visa card or Mastercard, you can use it to pay your bills.
3 वर्ष बिटकोइन मात्र प्रयोग गर्दै आफ्नो जीवन चलाउने भनी बताउने अमिन रफी। र श्रोताबिन, तपाईँले चाहिँ त्यसो गर्नुभएको छ त, अथवा त्यसो गर्ने प्रयास गर्नुभएको छ त, अथवा के तपाईँले बिटकोइन वा अन्य डिजिटल करेन्सी प्रयोग गर्दै केही उपभोग्य सामग्रीहरू किन्नुभएको छ? दैनिक जीवनमा बिटकोइनको उपस्थितिका साथसाथै नयाँ घर किन्ने र होम लोन लगायतका आर्थिक विषयहरूबारे कुरा गर्न अहिले सदाजय आर्थिक सल्लाहकार विश्वास भट्टराई हाम्रो साथमा हुनुहुन्छ। तपाईँको आर्थिक प्रश्नहरूको जवाफ दिन र यदि नयाँ घरदेखि बिटकोइन र अन्य आर्थिक बारे प्रश्न सोध्न चाहनुहुन्छ भने तपाईँले हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ। 0429996263 हाम्रो एसएमएस नम्बर हो। 0429996263 र फेसबुक र ट्विटरमा @SPS नेपालीमा पनि तपाईँले आफ्नो प्रश्न पठाउन सक्नुहुनेछ। र तपाईँको प्रश्नतर्फ जानुभन्दा अगाडि सबभन्दा पहिला त 2018 पहिलो कुराकानीमा स्वागत छ विश्वासजी तपाईँलाई।
धन्यवाद ऋजेशजी।
अब 2017 एन्डिङ त अब अलिकति अड्कलबाजी, इन्ट्रेस्ट रेट घट्ला बढ्ला भन्ने उसबाटै गएको थियो है, तर 2018 चाहिँ कसरी भयो त? अहिले सुरुवात यो जनवरी महिना अन्त्य हुँदाखेरि भनौँ न, यस वर्षको फोरकास्ट चाहिँ कस्तो छ, आर्थिक फोरकास्ट तपाईँहरूको लागि?
अब यो वर्ष भर्खर सुरु भएको छ होइन, अर्ली अर्ली कल हो अहिलेको स्टेजमा। अब मेन हामीलाई अलिकति वरिङ फ्याक्टर भनेको अस्ट्रेलियन सिटीको प्रपर्टी मार्केट हो। सिटीको प्रपर्टी मार्केटमा अहिले बल्ल रिबाउन्ड हुन थालेको छ, भर्खर प्रपर्टीहरू सुरु हुँदैछ, स्पेसली आफ्टर 15 जनवरी अलिकति एक्टिभिटी ट्रेक गर्न सकेको छ। त्यही भएर अब योपालिको हाम्रो आउटलुक चाहिँ मसला पनि मोडेस 4-5% सिडनीले अर्को नेगेटिभ ग्रोथ लिन्छ जस्तो लाग्छ, जहाँसम्म लाग्छ त्यो चाहिँ अलिक सस्टेनेबलै हो हुन्छ है, तर 4-5% ग्रोथ चाहिँ नेगेटिभमा हुन्छ होला जस्तो लाग्छ।
अनि मेलबर्नतिर चाहिँ,
मेलबर्न पनि सरप्राइजिङली हामीले मेलबर्न चाहिँ अझ पनि पर्फर्म गर्छ भन्ने सोचेका थियौँ, तर यो मन्थ चाहिँ मेलबर्न पनि 0.2%ले डाउन भएको छ। तर यो चाहिँ बढी सिजनल कारणले, खास जनवरीको मार्केट एक्टिभिटी स्लो डाउनको होला जस्तो लाग्छ। त्यही भएर यो मन्थको गर्ने भन्दा पनि यसो हर्का हामीले चाहिँ क्वार्टरलाई गर्दाखेरि चाहिँ, यो क्वार्टर लास्ट 3 मन्थ्सको हेर्दाखेरि चाहिँ सिडनी चाहिँ -2.5% छ एभरेजमा, मेलबर्न 0.1% ग्रोथ छ, ब्रिस्बेन 0.1% ग्रोथ छ। टेक्निकली भन्ने भए हवार्डले मात्रै 3.1% ग्रोथ गरेको छ, अरू चाहिँ सबै मोडेस्टमा छ। अघि भने जस्तो फेरि यो अर्ली टाइम्स हो, मेलबर्नमा चाहिँ अझ पनि एक्टिभिटीहरू चाहिँ स्ट्रङै देख्छौँ हामीले, जबकि सिडनीको हाउसिङ मार्केट चाहिँ एकदमै स्लो छ। हामीले लास्ट 3 इयर्स हेर्दाखेरि हिजो स्याटरडे पनि जम्मा 350 प्रपर्टीहरू अक्सनमा थियो, जबकि सिडनीले बेटर टर्म्समा 1700-1800 प्रपर्टीसम्म अक्सन गर्छ। भनेपछि यो धेरै नै, अब त्यो भन्दैमा मार्केट स्लो भयो होइन कि, त्यसले चाहिँ हल्का हामीलाई कन्फिडेन्स लेभल दिन्छ कि एजेन्टहरूले प्रपर्टी आफ्नो कसरी सोकेस गर्छ मार्केटमा भन्ने कुराले। सिधा हिसाबले हेर्दाखेरि चाहिँ हामीले अहिले त्यति अप्टिमिस्टिक होइन कि, सिडनीको मार्केट पेसिमिस्टिक छ, तर पनि रेजिलियन्ट छ सिडनीको मार्केट, अझ पनि एक्टिभिटीहरू चाहिँ देखिरहेछौँ, बायर्सहरू आउट इन फोर्स अझ छ, त्यही भएर यो अल डुम एन्ड ग्लुम चाहिँ
होइन इन्ट्रेस्ट रेट चाहिँ कता जाला जस्तो छ त यो वर्ष चाहिँ
अब अहिलेको हिसाबले फन्डामेन्टली अस्ट्रेलियनमा प्रोपर्टी मार्केटमा हामीलाई अहिले पनि इन्ट्रेस्ट रेटको एउटा अर्को रेट कट आउला जस्तो लाग्छ विदिन कपाल अफ मन्थ्समा किनभने यो फन्डामेन्टल इकोनोमिक डाउनले अहिले पनि अब अजी डलर पनि पिकमा पुर्याएको छ सायद अजी डलर पनि रन आउट स्टिम भयो जस्तो छ किनभने ग्रिन ब्याक्स भन्दा मतलब युएस डलरको राइज युरोपियन कन्ट्रीको राइज प्लस युएसको रेट अपले गर्दाखेरि अब अझै डलरमा अलिक डाउनवर्ड प्रेसर पर्यो भने एउटा रेट कट आउला तर लङ टर्म फोरकास्ट मेबी जुन जुलाईदेखि चाहिँ अस्ट्रेलियन इन्ट्रेस्ट रेट चाहिँ बढ्छ जस्तो छ अब हेर्दाखेरि
हजुर अब हेर्दै गरौँ के हुन्छ है तपाईँको भविष्यवाणी अलिकति गलत नै होस् है
होइन अब एउटा चाहिँ अब हामीले पनि के सोच्नुपर्छ भने सिडनीले हामीले अब एज अ अस्ट्रेलियन भएर हामीले 3-4 इयर्समा हामीले एकदमै लो इन्ट्रेस्ट रेट गरिसक्यौँ होइन त्यो चाहिँ वान अफ द बेस्ट टाइम हो किनभने मार्केटमा अप एन्ड डाउन हुन्छ अब हामी चाहिँ आफूलाई चाहिँ त्यो रेट अलिकति बढ्नेमा चाहिँ अब प्रिफेयर गर्नुपर्छ जस्तो लाग्छ मलाई
अनि अघि नै अब हाम्रो त्यो इन्ट्रोमा सुनिहाल्नु होला एकजना सिडनीवासीले 3 वर्ष बिटकोइनमै अब आफ्नो जीवन चलाएको भनेर भन्दाखेरि कस्तो छ अहिले त्यो अब ब्याङ्कहरूले कडाई गर्ने भन्ने त्यस्तो खालको सरकारहरूले कडाई गर्ने
त्यो अघिको मैले तपाईँको हाम्रो त्यो कुरा भएको थियो त्यो कम्प्लिटली डिफ्रेन्ट स्ट्रक्चर बिटकोइनमा तपाईँको बस्ने बिटकोइनमा बाँच्ने भनेको त्यो ठुलो कुरा होइन बिटकोइन भनेको एउटा पेमेन्ट सिस्टम मात्रै हो तपाईँले भिजा कार्ड र पेपास भन्ने जस्तो सिस्टम मात्रै हो बिटकोइन भनेको त्यसमा गर्नुमा कुनै ठुलो कुरा होइन तर अहिलेको मेन हाम्रो रिस्क चाहिँ के छ भने जब फन्डामेन्टली मान्छेले त्यसलाई नै पैसा बनाउने इन्टेन्सनले इन्भेस्ट गर्छ भने त्यो चाहिँ रङ हो भनौँ न तपाईँको पेपा अब मैले एक्ज्याक्टली कम्पेयर गर्न खोजेँ होइन तपाईँको बिटकोइनको पछाडि चाहिँ लट अफ टेक्नोलोजी लट अफ नोभल्टिज लट अफ स्टफ छ होइन तर पेपासले पनि भनौँ न एउटा पेमेन्ट सिस्टम भयो भने पेपासको भ्यालु भोलि 20,000-25,000 त बढ्दैन नि होइन किनभने त पेमेन्ट सिस्टम मात्रै हो त्यसको अरू केही पनि पर्पोज छैन त्यही भएर जब त हामीले चाहिँ यहाँ प्रब्लम के भइरहेको छ भने मान्छेले जब बिटकोइनलाई चाहिँ यहाँ इन्भेस्टमेन्ट भेहिकल बनाएर त्यसमा पैसा आएर त्यसैबाट पैसा कमाउने भन्ने इन्टेन्सनले लिएपछि त्यो रङ भइरहेछ किनभने पहिला यो करेन्सी होइन यो फर्म अफ पेमेन्ट मात्रै हो अर्को कुरा बिटकोइन भन्ने सिस्टम जुन ब्लकचेन भन्ने सिस्टम छ यसको प्याटेन्ट होइन कसैले पनि बिटकोइन बनाउन सक्छ थर्ड थिङ यसमा इन्ट्रेस्टिङ भ्यालु छैन त्यो भने कस्तो भन्दाखेरि तपाईँले आज बिटकोइन भनौँ न एउटा बिटकोइनले अब आइरहनु अहिले 10,000 भ्यालु छ भने तपाईँलाई दुईवटा बिटकोइनले र टोयोटा कोरोला किन्नुहुन्छ नि भोलि मार्केटमा गयो भने तपाईँलाई 4 बिटकोइन चाहियो होला त्यसको कुनै इन्ट्रेस्टिङ भ्यालु नै छैन त्यो खालि पेमेन्ट सिस्टम हो मान्छेले त्यो पाउने बित्तिकै डिलरहरूले पनि त्यो बेचे पनि त्यसलाई तुरन्तै पैसामा कन्भर्ट गरिहाल्छ प्राय होल्ड गरेर राख्दैन फोर्थ कुरा यो नन रेगुलेटेड भएर यो म्यानिपुलेटिभ मार्केट हो भन्ने चाहिँ ठुलो शङ्कास्पद छ किनभने कसले कति किनिया छ त्यसको हिस्ट्रीहरू देखिँदैन त्यो एउटा अर्को कुरा अनि अर्को कुरा चाहिँ यसलाई एसेट भन्न मिल्दैन किनभने यसमा न एल छ न रिटर्न छ तपाईँले बिटकोइन भन्नुहोस् न एउटा कुनै पनि सेयर्समा केमा इन्भेस्ट गर्नुभयो घरमा आउनु तपाईँको रिटर्न आउँछ जब कि बिटकोइन त्यो केही पनि छैन बिटकोइनको सोल पर्पज चाहिँ के हो भने तपाईँले ग्याम्लिङ एन्ड स्पेकुलेटिङ गरेर त्यसको भ्यालु बढी बढोस् र पैसा कमाओस् भन्ने मात्रै इन्टेन्सन ल्यायो त्यही भएर यसलाई चाहिँ हामीले एसेट क्लास भन्न मिल्दैन तर तपाईँले यसलाई युज गर्न पेमेन्ट सिस्टमलाई युज गर्नुहुन्छ भने यस
भनेपछि ब्याङ्कलाई मेरो यतिवटा बिटकोइन छ भनेर लोन लिन मिल्दैन त्यसो भए
हजुर किनभने मैले यसमा इन्ट्रेस्टिङ भ्यालु नै छैन यसको त्यही भएर यसलाई चाहिँ अहिले चाहिँ खालि पेमेन्ट फर्म भन्दा बढी चाहिँ जस्तो चाहिँ कसैलाई किन्न पर्यो भने अब गाडी बिटकोइनमा किन्छु भनेको रियालिस्टिक अर्थ के हो भन्दाखेरि आफ्नो भएको पैसालाई बिटकोइन बनाउने बिटकोइनबाट किन्ने भोलि डिलरले पनि त्यो बिटकोइन आउने बित्तिकै त्यसलाई फेरि पैसामै कन्भर्ट गर्छ
यसमा अर्को म सोध्नुलाई चाहिँ यो अब बिटकोइनले मान्छेहरूले अब आफ्नो सुपरनेसनल पैसा अब कुनै कम्पनीमा इन्भेस्ट गर्नु सट्टा बिटकोइनमा गर्ने हो भने त्यस्तो केही मिल्छ कि मिल्दैन कस्तो छ अहिले
अब यो अलिकति टेक्निकल एस्पेक्ट हो किन भन्दाखेरि बिटकोइन इट्सेल्फ के को पर्पजको लागि कसरी किने भन्ने कुराको सबैको क्वेसन आउँछ किनभने सुपरनेसन भन्ने जुन कुरा छ त्यो चाहिँ एसआईए एक्ट भनेको चाहिँ तपाईँको सुपर इन्डस्ट्री एक्ट चाहिँ भेरी भेरी एकदमै युनिक छ यसमा चाहिँ तपाईँले के बेसिक फन्डामेन्टल चाहिँ के हो भन्दाखेरि तपाईँले रिटर्न आउने एसेटमा इन्भेस्ट गर्नुपर्छ त्यही भएर बिटकोइनले त्यो सोल पर्पोज टेस्ट हुन्छ कि हुँदैन भने टेक्निकलिटीमा चाहिँ तपाईँको इन्भेस्टमेन्ट स्टडी सबै हेरेर एकचोटि यसलाई चाहिँ गर्नुभन्दा पहिला चाहिँ एउटा राम्रो फाइनेन्सियल एडभाइजर फुल्ली अन्डरस्ट्यान्ड गरेर एकचोटि एडभाइस लिनुमा एकदम जरुरी छ
अब क्वेसनहरूतर्फ लागौँ है विश्वासजी अब समय धेरै नभए भएर र अब यदि श्रोताबिन तपाईँ पनि प्रश्न सोध्न चाहनुहुन्छ भने हाम्रो नम्बर हो 0429996263 0429996263 अथवा फेसबुक र ट्विटरमा @SBS नेपालीमा तपाईँले प्रश्न पठाउन सक्नुहुन्छ र एकचोटि पहिलो प्रश्नतर्फ जाउँ है विश्वासजी अब नाम त उहाँले लेख्नु भएको छैन तर उहाँले चाहिँ त्यही नेपाली अब मोर्गेज ब्रोकरहरूको बारेमा उहाँले सोध्नु भएको छ होइन मोर्गेज ब्रोकरहरूको चाहिँ उनीहरू के प्रोफेसनल मेम्बरसिप रिलेसनसिप हुनुपर्छ कि पर्दैन भनेर लेख्नु भएको छ होइन, अनि अब ब्रोकरहरूसँग त्यो मेम्बरसिपको त्यो हिस्ट्री माग्न के इज इट गुड अर नट भनेर सोध्नु भएको छ होइन, के छ यसमा तपाईँ?
जेनरल कुरा के भने मोर्गेज इन्डस्ट्रीमा पर्सनल एउटा सर्टन क्वालिफिकेसन गर्नुपर्छ, त्यसलाई चाहिँ प्रायः डिप्लोमा सर्टिफिकेट मोर्गेज ब्रोकिङ भन्छ है। अब एउटा कुरा मैले पहिला पनि भनेको थिएँ, हाम्रो इन्डस्ट्रीको यो फाइनेन्स इन्डस्ट्रीको सबभन्दा ड्रब्याक के हो भन्दाखेरि चार अक्षर लेख्ने मान्छेले पनि त्यो कोर्स गर्न सक्छ, त्यति सजिलो छ त्यो कोर्स चाहिँ। यो चाहिँ अब दुई दिनको कोर्स हो, लिटरली एनीबडी क्यान डु इट होइन। त्यसको भरमा अब भनौँ न, जिन्दगी एक्सपिरियन्स नभएको ब्याकग्राउन्ड नभएको मान्छेले पनि तपाईँको एक हप्ता पढ्यो भने तपाईँले मोर्गेज ब्रोकिङको लाइसेन्स पाउँछ, भरे त्यो मान्छे एक्सपिरियन्स नहोस् भनेर। त्यही भएर यो इन्डस्ट्री चाहिँ अलिकति भनरेबल छ, यसमा चाहिँ हामी बिग एडभोकेट के हो भन्दाखेरि यसमा एटलिस्ट ग्रेजुएसन या के गरे हुनुपर्छ भन्ने हाम्रो चाहिँ लजिक छ, तर त्यो हुनुलाई चाहिँ हामीलाई धेरै टाइम लाग्छ मेरो विचारमा। ओके, एज अ पर्सन हेर्नुहोस्, एउटा सिम्पल स्टारिक छ, घरमा एउटा सानो टोस्टर किन्दाखेरि हामीले कति रिसर्च गर्छौँ होइन, भन्नुहोस् न, अब त्यसको रिभ्यूहरू पढ्छौँ, दुनियाँ गर्छौँ गुगलमा होइन। तर एज अ कस्टमर हाम्रो सबभन्दा ठुलो ड्रब्याक के भने हामीले मोर्गेज ब्रोकरहरू जस्तो फाइनेन्सियल सर्भिसको युजै गर्दाखेरि एकचोटि पनि रिसर्च गर्दैनौँ। त्यही भएर तपाईँको 100% राइट छ, जो मान्छे मोर्गेज ब्रोकर या कोही हो उसको क्रेडेन्सियल माग्ने, उसको ब्याकग्राउन्ड माग्ने, कति वर्ष काम गरिरहेको छ, के क्वालिफिकेसन छ माग्ने तपाईँलाई फुल हक छ, अनि त्यो गर्नु पनि पर्छ। अनि मैले बारम्बार भनेको छु, कहिले पनि एउटा मान्छे कहाँ गएर एडभाइस नलिनु, एटलिस्ट 3 या 4 मान्छे, ब्रोकर होस् ब्याङ्क होस् जो भयो भने तपाईँको 3-4 गएर एडभाइस लिने, किनभने एउटा मोर्गेज ब्रोकर या तपाईँको लोन अफिसर म्यानेजर जे हुन्छ उनीहरूको सबभन्दा ठुलो एसेट के हो भन्दाखेरि तपाईँको एडभाइस इज अ बिग एसेट। जो मान्छेले तपाईँलाई डिल गर्छ कि म चिपेस्ट इन्ट्रेस्ट रेट गर्छु भनेर, त्यो मान्छेको एडभाइसमा क्वेसन मार्क गर्नुपर्छ, किनभने इन्ट्रेस्ट रेट भन्ने कुरा तपाईँले गुगलमै गरेर पनि पत्ता लगाउन सक्नु, यसको लागि तपाईँलाई कोही चाहिँ नै चाहिँदैन, संसार यति एडभान्स छ। तपाईँले के लिनु पर्यो भन्दाखेरि जुन चाहिँ मोर्गेज उनीहरूबाट एडभाइस के पाउँछ, फिक्स स्ट्राटेजीलाई के हुन्छ, र उसँग जाँदाखेरि सिधा कुरा के सोच्नु पर्यो भने तपाईँसँग आउँदाखेरिको मेरो लङ टर्म र सर्ट टर्म बेनिफिट के हो, मलाई किन तपाईँसँग बेटर अफ हुनुहुन्छ, तपाईँको क्वालिफिकेसन र ऊ अनुसार के छ बढी छ, भोलि मैले अलि प्रब्लम भयो भने मैले कसलाई कम्प्लेन गर्ने, यो 4 क्वेसन चाहिँ एकदम जसलाई पनि सोध्नुपर्छ मेरो।
भनेपछि यतै अब विचार गरेर एकदमै रिसर्च
गरेर, घर भने हाम्रो लाइफको प्रब्लम मस्ट अफ अस्को हाम्रो सबभन्दा ठुलो इन्भेस्टमेन्ट हो, त्यसको लागि धेरै केयरकार धेरै क्वेसन गर्न एकदमै जरुरी छ, किनभने कसैलाई पनि आफ्नो भविष्य तुरन्तै दिन मिल्दैन।
हजुर, अब अर्को क्वेसन आएको चाहिँ त्यही मोर्गेज ब्रोकर भन्दा पनि अब मोर्गेजसँग रिलेटेड छ होइन, उहाँको चाहिँ के लेख्नु भएको छ भने त्यो बिजनेसको नामबाट मोर्गेज लिन कस्तो हुन्छ भनेर सोध्नु भएको छ, के छ त्यसमा?
हेर्नुहोस्, अब मैले उहाँले भन्न खोजेको कुरा ठ्याक्कै बुझाए चाहिँ के अनुसारले होला भन्दाखेरि, उहाँले चाहिँ आफ्नो नाममा घर किनेर बिजनेस भनेको एउटा प्राइभेट लिमिटेड ट्रस्टहरूको नाममा घर किन्न मिल्छ कि मिल्दैन भन्ने कुरा गर्नुभयो होला होइन?
त्यही सोचिरहेको छु।
हजुर, त्यो भन्नुभएको छ नि, पर्फेक्टली मिल्छ, तपाईँको कम्पनी ट्रस्ट सबैको नाममा घर, कम्पनी ट्रस्टहरूको नाममा पनि घर लिन मिल्छ, तर लिन फेरि क्वेसन केमा आउँछ, किन लिने भन्ने कुराको फन्डामेन्टल आउँछ। धेरै मान्छेले एसेट प्रोटेक्सनको हिसाबले लिन्छ, धेरै मान्छेले ट्याक्स प्रपोजिसनको हिसाबले लिन्छ, र धेरै फन्डामेन्टलको हिसाबले लिन्छ। लिन मिल्छ, तर लिनुभन्दा पहिला अगेन ट्याक्स एकाउन्टेन्ट या प्रोफेसनलसँग एकचोटि बसेर लिँदाखेरिको फाइदा बेफाइदा क्यापिटल गेनको त्यो सबैको कुराहरूलाई एकचोटि बुझ्नुपर्छ, किनभने नेचुरली तपाईँले कम्पनी र बिजनेसमा किन्नु भने आफूले किने भन्दा अलिकति बढी इन्ट्रेस्ट दिनुपर्छ होइन। अब लङ टर्ममा त्यसले गर्दाखेरि तपाईँलाई इम्प्लिकेसनमा फाइदा हुन्छ हुँदैन, सोल प्रपोज किन्न खोजेको प्रपोज मिट हुन्छ कि हुँदैन,
बेसिक फाइदा के हुन्छ, मतलब यसो हेर्दा
बेसिक फाइदा हेर्नुहोस्, मैले भनिहालेँ सबभन्दा ठुलो हामीले यो मार्केटमा हामीले बढी गर्छौँ यसमा, यसमा चाहिँ एसेट प्रोटेक्सन र ट्याक्स प्रपोजको लागि हो। अब ट्रस्टमा हाल्दाखेरि तपाईँको फ्यामिली ट्रस्टहरूमा मान्छेले हाल्छ, त्यो एसेट प्रोटेक्सन र ट्याक्स प्रपोजको लागि बढी गरिन्छ।
भनेपछि त्यही अब लिन मिल्छ, जस
हजुर पर्फेक्टली लिन मिल्छ, त्यसमा केही पनि छैन, पर्फेक्टली लिन मिल्छ, सबै किसिमको घर तपाईँको घर एसेट्स कमर्सियल सबै किसिमको प्रपर्टीहरू किन्न मिल्छ, तर त्यही अब तपाईँलाई पर्टिकुलर इन्डिभिजुअल र त्यो पर्पजको लागि फिट हुन्छ कि हुँदैन भन्ने मात्रै क्वेसन मार्क हो।
अब क्रेडिट कार्ड बारे पनि एकचोटि कुरा गरिहाल्नु है, क्रेडिट कार्डमा चाहिँ अब एउटै ब्याङ्कबाट अर्को ब्याङ्कबाट त्यो क्रेडिट लिमिट सार्नेको उहाँले सोध्नु भएको छ होइन, त्यो गर्दाखेरि चाहिँ के त्यसमा त्यो इन्ट्रेस्ट रेटहरू कम गरेर नयाँ डिल गर्न मिल्छ मिल्दैन भनेर सोध्नु भएको छ होइन, के छ त्यसमा?
हजुर, यो क्रेडिट कार्डको सबभन्दा हामीले यो टर्मिनोलोजी भनेको ब्यालेन्स ट्रान्सफर भन्छौँ यसलाई जेनरली, यो ब्यालेन्स ट्रान्सफर चाहिँ प्राय इन्स्टिट्युसन बेला बेलामा स्पेसलमा निकालिरहेको हुन्छ। जेनरली 1-2 को ब्यालेन्स ट्रान्सफर पिरियड भने के गर्छ भन्दाखेरि नट नेसेसरी, तर कति ब्याङ्कहरू या इन्स्टिट्युसन के पनि गर्ला भने, जस्तै तपाईँको $10,000 ए ब्याङ्कमा क्रेडिट कार्ड छ अरे, तपाईँले त्यसमा 8,000 ओ गर्नु भएको छ भने, त्यसलाई यदि तपाईँले बी इन्स्टिट्युसनमा लग्नुभयो भने चाहिँ त्यो क्रेडिट कार्ड नयाँ एकाउन्ट खोलेर उनीहरूले त्यो 8,000 तिरेर मेबी तपाईँलाई 2 को लागि 0% इन्ट्रेस्टमा देला होइन, त्यो ब्यालेन्स तिर्नलाई इट्स अ गुड थिङ, तपाईँलाई इन्ट्रेस्ट परेन 2 वर्षसम्मको लागि, त्यो राम्रो हो तर त्यसको सबभन्दा ठुलो लुप होल तपाईँले बुझ्नुपर्ने भने पहिला एन्युअल फी कति हुन्छ त्यो कार्डमा केही एक्स्ट्रा फी छ कि छैन अनि यदि तपाईँले दुई वर्षमा तिर्न नसक्यो भने त्यसको इन्ट्रेस्ट कति हुन्छ भनेर प्रायले क्यापिटलाइज तपाईँलाई केमा गर्छ भने छ महिना एक वर्षको इन्ट्रेस्ट फी त दिन्छ तर त्यसपछि मान्छेले प्रायः बिर्सिन्छन् 100 to 80% मान्छेले जेनरली टेन्डेन्सी बिर्सिने हुन्छ अनि त्यसपछि चाहिँ तपाईँलाई 19-20% इन्ट्रेस्ट पनि चार्ज गरेर होला त्यही भएर त्यो कुरालाई चाहिँ अलिकति विचार गर्नुपर्छ तपाईँको बेस इन्ट्रेस्टमा चाहिँ इन्ट्रेस्ट फ्री टर्मभित्र तपाईँले सबै तिर्न सक्नुभयो भने चाहिँ प्रोब्ली तपाईँ बेटर हुनुहुन्छ फेरि सबैले 0% इन्ट्रेस्ट फी दिन्छ भन्ने पनि छैन कसैले तपाईँलाई 5% देला कसैले 3% देला त्यो पनि एक्चुली आफूले हिसाब गर्नुपर्छ
अन्त तपाईँलाई रियल इस्टेटको त्यो अर्को फलोअप क्वेसन हो कि त्यो थाहा छैन त्यो आशा होइन तर रियल इस्टेट एजेन्टहरूसँग त्यो कन्ट्राक्ट साइन गरेको कन्ट्राक्ट चाहिँ ब्रेक गर्दाखेरि के हुन्छ भनेर लेख्नु भएको छ
अलिकति यो लिगल एस्पेक्टमा हुन्छ त्यो धेरै किसिमको कन्ट्राक्टहरू हुन्छ हेर्नुहोस् होइन सबभन्दा फर्स्टमा उहाँले भनेको प्रिलिमिनरी कन्ट्राक्ट एज अ मेलबर्नमा तपाईँको मेलबर्न र ब्रिस्बेनमा चाहिँ हामीले कन्ट्राक्ट साइन गर्दा पनि तपाईँले फाइनेन्स क्लजहरू हाल्न मिल्छ या डिफ्रेन्ट क्लजहरू हाल्न मिल्छ आफूलाई चाहे अनुसार यदि त्यो क्लजको कन्डिसन नपुगेको खण्डमा तपाईँले पैसा फिर्ता पाउन सक्नुहुन्छ एक्सचेन्ज गर्नुभन्दा पहिला अब सिडनीको कन्टेक्स्टमा उहाँले भन्नु हो भने चाहिँ सिडनीमा प्रिन्सिपल के छ भने 0.25% डिपोजिट हाल्ने चलन छ जसकि तपाईँलाई 5 to 10 days कुलिङ अफ आउँछ तर जेनरली स्पिकिङ तपाईँको कन्डिसनमा केही तपाईँले आफ्नो कन्डिसन केही इन्सर्ट नगरेसम्म तपाईँले त्यो 5-10 days कुलिङ अफ भित्रमा तपाईँले आफ्नो माइन्ड चेन्ज गर्नुभयो या कुनै पनि हिसाबले प्रपर्टी नलिनुभयो भने चाहिँ 0.25% चाहिँ तपाईँको लुज हुन्छ
हजुर
अब त्यसपछि तपाईँले एक्सचेन्ज गरेर तपाईँले 10% तिर्नु भएर निक्लिनु भने प्राय कतिमा चाहिँ तपाईँले 10% गुमाउने पनि हुन्छ त्यही भएर यो पुग्नुभन्दा पहिला चाहिँ फेरि यहाँ
हजुर विश्वासजी आजको लागि यही कुराकानी अन्त्य गरौँ जस अर्को महिना फेरि भेटौँला कुरा गरौँला आजको लागि चाहिँ जस धन्यवाद र श्रोताबिन आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी के बेर हाम्रो वेबसाइटमा पनि राख्नेछौँ sps.com.au/nepalima र हामीलाई आज एसएमएस पठाउनुहुने सम्पर्क गर्नुहुने श्रोताहरूलाई सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु र त्यही वेबसाइटमा फेरि केही सुन्न छुटाउनु भयो भने वेबसाइटमा के बेरमा राख्नेछौँ र फेसबुक र ट्विटरमा @sps nepalima पनि उक्त कुराकानीको लागि लिङ्क राख्नेछौँ।